तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, क्यामेरिकल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब भने कार्यक्रममा प्रस्तुत हुने विषयहरूका बारेमा नै जानकारी लिनतर्फ लागौं। सदा झैं कार्यक्रममा यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौ। त्यसै गरेर नेपालबाट गत 7 दिनका अपडेट लिएर आउनुहुनेछ नेपाल संवाददाता प्रतीक्ष दुलाल। अनि त्यसै गरेर एउटा अस्ट्रेलियामा रहेको देखिएको भनौँ न पछिल्लो समयमा धेरै व्यक्तिहरूमा देखिएको मोटर न्युरोन डिजिज MND रोग के हो र यसका लागि अस्ट्रेलियाको एउटा राज्यले चाहिँ विश्वमै पहिलो पटक यो रोग विरुद्ध लड्नका लागि कस्तो कदम चालेको छ त भन्ने बारेमा सुन्नेछौँ। त्यसै गरेर अब आजको कार्यक्रम विशेष गरेर नेपालको बाढीलाई पनि प्रमुखतामा राख्दै सञ्चालन गरिनेछ। त्यसैले अब श्रोताहरूलाई चाहिँ सुरुमै अलिकति चेतावनी, यो आजको कार्यक्रममा प्रस्तुत हुने धेरै विषयवस्तुहरूमा चाहिँ तपाईँहरूलाई कतिपयलाई विचलित पार्ने किसिमका सामग्री, विषय र कुराकानीहरू राख्न सकिनेछ। त्यसैले आजको कार्यक्रम सुन्दाखेरि चाहिँ आफ्नो मानसिक स्वास्थ्य अथवा कतिको यो कुराहरू सुन्न तयार छु भन्ने बारेमा पनि सोच्नुहोला, मनन गर्नुहोला। र अब आज कार्यक्रमबाट यही बाढीको कुरा, नेपालको बाढीको प्रसङ्गलाई जोडि रहँदाखेरि चाहिँ धेरै 4-5 दिनै भइसक्यो नि त, अब यही सम्बन्धी नै समाचारहरू सुनिराखेको, जानकारीहरू लिइराखेको, त्यसैले यो अलिकति ओभरवेलमिङ हुन्छ कि भनेर केही समयको लागि भए पनि यो विषयवस्तुहरूबाट टाढा बस्नको लागि चाहिँ गीत सङ्गीत पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले आजको कार्यक्रममा यदि तपाईँलाई अलिकति आफूलाई यो निराशाको बीच हुन्छ नि, यो यस्ता समाचारहरू आइरहँदाखेरि अलिकति म अपलिफ्ट गर्न चाहन्छु है आफ्नो मुडलाई भन्ने त्यस्तो किसिमको तपाईँको दिमागमा कुनै गीत छ भनेदेखि पनि हामीलाई कार्यक्रममा एसएमएस गरेर पठाउनुहोला। हामी त्यो गीत चाहिँ बजाउने प्रयास गर्नेछौँ कार्यक्रममा। र एसएमएस पठाउनको लागि नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767। अहिलेको लागि भने पछिल्ला 7 दिनका अस्ट्रेलिया सम्बन्धी समाचारहरू नै सुन्नतर्फ लागौं, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनेता रिसाल।
धन्यवाद सुनिताजी र श्रोताहरूलाई। मेलबर्नबाट म दिनिता रिसालको नमस्कार। एसबीएस नेपालीमा अब सुन्नतर्फ लागौं गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचार। मुख्य विषयमा, नेपालमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाको मानवीय सहायता, न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सको नेपाल भ्रमण हालका लागि स्थगित, र खेलकुदमा टाजमेनिया डेभिल्सको नयाँ प्रशिक्षण केन्द्र सन् 2028 मात्र तयार हुने। अब समाचार विस्तारमा। आउँदा केही दिनमा मानवीय सहायता सामग्री, उपकरण र जनशक्ति लिएर बाढी प्रभावित नेपालका क्षेत्रमा समुदायलाई सहयोग गर्नका लागि अस्ट्रेलियन वायुसेनाको C-17A विमान नेपालतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री एन्थनी अल्बनीजीले बताएका छन्। उनले बेपत्ता रहेका अस्ट्रेलियनहरूका परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपालको आवश्यकता अनुसार सहकार्य गर्ने बताए। अस्ट्रेलिया सरकारले हालसम्म कुल $80,00,000 मानवीय सहायता प्रदान गरेको छ। न्यू साउथ वेल्सका एक पुरूष नेपालको बाढ़ी विपदमा ज्यान गुमाउने पहिलो अस्ट्रेलियन भएको उनको परिवारले बताएका छन्। न्यू साउथ वेल्सको साउथ कोस्टमा पर्ने मलीमुखका माइकल किट्स तिब्बतस्थित कैलाश पर्वतको यात्रामा रहेका थिए। 37 वर्षीय किट्स रहेको समूह बाढ़ी आउनुभन्दा करिब 10 मिनट अघि मात्र नेपाल तिब्बत सीमामा पुगेको बुझिएको छ। उनकी पार्टनर एमिली बोइडले यो आफ्नो जीवनको सबैभन्दा पीड़ादायी र कठिन समय भएको बताउँदै किट्सको सम्मानमा आफू भारत पुग्ने प्रयास गरिरहेको बताइन्।
To get passports updated and visa applications and looking at flights and whatnot, in and amongst trying to just navigate grief and messages from hundreds of people around the world and journalists and media and just, yeah, honestly, it's been the craziest time of my life.
अस्ट्रेलिया सरकारले बेपत्ता व्यक्तिहरूबारे जानकारी सार्वजनिक गर्ने विषयमा परिवारजनको इच्छाको सम्मान गर्ने तर कुनै अस्ट्रेलियन नागरिकको मृत्यु भएको विषयमा अहिलेसम्म आधिकारिक पुष्टि प्राप्त नगरेको यो समाचार तयार पारिएको समयसम्म बताएको छ। हाल आधिकारिक रूपमा 43 जना अस्ट्रेलियनहरू सम्पर्कविहीन रहेका छन्, जसमध्ये अस्ट्रेलियामा बसोबास गर्ने 1 जना न्यूजील्याण्डका नागरिक पनि छन्। र आपतकालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड डिफ्याटको 24 घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा 1300555135 सम्पर्क गर्न आग्रह गरिएको छ र विदेशमा हुनुहुन्छ भने +612626133305 फोन गर्नुहोस्। अब अस्ट्रेलियाको प्रसंग र चेतावनी। आउँदो सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। सिडनीको अर्बन स्थित एक युनिट ब्लकको बिनमा एक शिशुको शव भेटिनु निकै दुःखद र भयावह घटना रहेको न्यू साउथ वेल्स पुलिसका सुपरिन्टेण्डेण्ट ड्यारेन स्लाईको भनाई छ। उक्त नवजात शिशुको शव सोमबार बिहान फेला परेको हो। सुपरिन्टेण्डेण्ट स्लाईका अनुसार शिशुलाई फोहोर राख्ने प्लास्टिकको झोलामा राखिएको र शरीरमा कुनै कपड़ा नभएको अवस्थामा भेटिएको थियो। उक्त शिशु करिब 36 घण्टासम्म उक्त स्थानमा रहेको हुन सक्ने प्रहरीको आशंका छ। घटना निकै हृदय विदारक रहेको बताउँदै सुपरिन्टेण्डेण्टलाई,
"My officers are professional. They'll do their jobs, but like anybody, they're human. And we're talking a newborn baby here. How you can't be taken by it. How you're going to have feelings about it. You're going to have those feelings and those you're going to have those memories. So we will assist those police in any way that we can."
न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सको नेपाल भ्रमण हालका लागि स्थगित गरिएको छ। बाढ़ी प्रभावितप्रति सम्वेदना व्यक्त गर्दै नेपालमा उद्धार तथा पुनस्थापनाका लागि ठूलो मात्रामा सहायता र स्रोत साधन परिचालन भइरहेको अवस्थामा भ्रमण स्थगित गरिएको उनको कार्यालयले बताएको हो। प्रिमियर मिन्स यस हप्ता आफ्नो औपचारिक भारत भ्रमणपछि सेप्टेम्बर 4 र 5 ट्रेड मिशनमा नेपाल जाने प्रारम्भिक योजना रहेको थियो र भविष्यमा नेपाल भ्रमण पुनः तय गर्ने अपेक्षा गरिएको छ। घरेलु तथा पारिवारिक हिंसा रोकथामका लागि अरबौं डलर खर्च भइरहे तापनि पुरूषबाट हुने हिंसा शुरूमै रोक्न आवश्यक सेवामा भने निकै कम लगानी भइरहेको अभियन्ताहरूले बताएका छन्। 12 महिनासम्म गरिएको राष्ट्रिय अनुसन्धान परियोजनापछि नो टू भायलेन्सले सार्वजनिक गर्न लागेको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। 18 देखि 44 वर्ष उमेर समूहका अस्ट्रेलियन महिलाहरूमा मृत्यु, अपाङ्गता र रोगको प्रमुख रोकथाम गर्न सकिने कारणमध्ये इन्टिमेट पार्टनर भायलेन्स एक हो। यसबाट प्रत्येक वर्ष 28 अर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति हुने गरेको छ। तर शारीरिक वा यौनजन्य इन्टिमेट पार्टनर भायलेन्स गर्ने पुरूषमध्ये 2% भन्दा कमले मात्र आफ्नो व्यवहार परिवर्तन सम्बन्धी इन्टरभेन्सन प्राप्त गरेको बताइएको छ। यस्ता कार्यक्रम प्राप्त गर्ने पुरूषहरूबारे अनुसन्धान पनि घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी कुल अध्ययनको 0.2% मात्र रहेको छ। र यो सँगै यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु वा पारिवारिक हिंसा सम्बन्धी सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ 1800 RESPECT 1800 737 7732 वा लाइफलाइनलाई 1311 14 फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस् र पुरूषहरूका लागि मेन्स रेफरल सर्भिसको नम्बर हो 1300 766 491। अब खेल समाचारमा फुटी टास्मेनियाको नयाँ एएफएल र एएफएलडब्ल्यू टोलीका प्रमुखले नयाँ प्रशिक्षण केन्द्र निर्माण सम्पन्न हुन ढिलाइ भए तापनि पहिलो सिजनमा टोलीको प्रदर्शनमा असर नपर्ने आश्वासन दिएका छन्। डेभिल्सको नयाँ 11.5 करोड डलरको केन्द्र सन् 2028 मध्यसम्ममा मात्र निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ र सोही वर्ष क्लबले एएफएल र एएफएलडब्ल्यू दुवै प्रतियोगितामा भाग लिँदैछ। क्लबका अध्यक्ष ग्रान्ट ओब्रायनले टोली जुलाईमा नयाँ केन्द्रमा प्रशिक्षण शुरू गर्ने सम्भावना रहेको बताउँदै निर्माण सम्पन्न नभएसम्म नजिकै रहेका स्थानीय क्लबका खेलकुद सुविधाहरू प्रयोग गर्ने जानकारी दिए। हस्त श्रोतावृन्दका साथ एसबीएस नेपालीमा गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचार यति नै। थप अध्यावधिक जानकारी र समाचारका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। अब लागौं फेरि पनि सिडनी स्टुडियोतिर कार्यक्रमका थप सामग्रीहरू प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
SBS नेपाली, SBS साउथ एशियनमा
धन्यवाद दिनेचाजी र श्रोताहरू सुनिहाल्नु भयो पछिल्ला 7 दिनमा के भयो त अस्ट्रेलिया सम्बन्धी प्रमुख समाचारहरू भन्ने बारेमा र यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ अघि दिनेताजीले भने जस्तै। र अब फेरि पनि कार्यक्रममा चाहिँ अस्ट्रेलिया सम्बन्धी नै अर्को विषयलाई जोडौं। र यो विषय रहेको छ स्वास्थ्य सम्बन्धी। तपाईँलाई थाहा छ अस्ट्रेलियामा सड़क दुर्घटनामा वर्षेनी जति मानिसहरूले ज्यान गुमाउँछन् त्यसको करिब 2/3 बराबरको ज्यान गुमाउने कारण बनेको छ एउटा रोग। त्यति मात्र होइन, सो रोगको प्रभावको अवस्था झन बिग्रदै गएको छ। यसै रोगबाट अस्ट्रेलिया र विश्वभरका थुप्रै चर्चित व्यक्तिहरू प्रभावित भएका छन्। तर अधिकांश मानिसमा यो रोग किन लाग्छ भन्ने अझै स्पष्ट छैन। मानिसको हिँड्ने, चपाउने, कुरा गर्ने र अन्य सामान्य दैनिकीका कार्यहरू प्रभावित गर्ने यो रोग हो मोटर न्युरोन डिजिज, MND। अहिले मोटर न्युरोन डिजिज सम्बन्धी अनुसन्धानले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा यस रोगका मामिलाहरू समूहगत रूपमा नै पहिचान गरेपछि एउटा राज्यले विश्वमै पहिलो पटक नयाँ कदम चाल्ने भएको छ। के हो त त्यो सुनौ यस रिपोर्टमा। उनीहरू बनिजका समर्थक हुन् वा विपक्षी, गोल्ड कोस्टको रोबिना स्थित स्टेडियममा अगस्त महिनाको अन्तिम विकेण्डमा जब रेबिटोसका खेलाडी जाई एरो आफ्नो 900 खेलका लागि मैदानमा उत्रिए त्यति बेला पूरै स्टेडियम ताली र सिट्ठी सहित उत्साहले जुरुक्क उठ्यो। रोगको डायग्नोसिस भएको 3 महिना भइसकेको छ र मोटर न्युरोन डिजिज MND को क्रूरताका कारणले हिँड्ने क्षमता नै खोसिदिए पनि उनले आफूलाई कहिल्यै एक्लो महसुस गर्नु नपरोस् भन्ने उनको टिमले सुनिश्चित गरेको छ। MND ले अस्ट्रेलियामा प्रत्येक 1,00,000 मध्ये करिब 8 जनालाई प्रभावित गर्छ। यसले शरीरका प्रमुख कार्यहरूमा क्रमशः ह्रास ल्याउँछ र बिरामीहरूले बिना सहयोग हिँड्न, बोल्न र सास फेर्न सक्ने क्षमता गुमाउँदै जान्छन्। यो रोगको डायग्नोसिस भएदेखि मृत्युसम्मको दूरी औसतमा 2-3 वर्षको मात्र रहेको छ। यसको कुनै उपचार छैन र अझ चिन्ताजनक कुरा त के भने यो रोग के कारणले लाग्छ भन्ने पनि अहिलेसम्म पत्ता लागेको छैन।
So we can drill down to what's causing. And of course the rates are increasing every year.
उनी हुन् हेलेन डाल्टन, न्यू साउथ वेल्सको रिभरिना क्षेत्र समेट्ने निर्वाचन क्षेत्रकी स्वतन्त्र सांसद। उक्त क्षेत्रमा मोटर न्युरोन डिजिजका बिरामीको संख्या राष्ट्रिय औसत भन्दा 7 गुणा बढी छ। उनले त आफूले देखेको अवस्थातर्फ संकेत गरेकी हुन्। तर तपाईँ कहाँ बस्नुहुन्छ भन्ने कुराले एमएनडी लाग्ने सम्भावनामा प्रभाव पार्छ भन्ने कुरालाई पुष्टि गर्ने अनुसन्धान पनि भएका छन् हालसाले। मकवेरी युनिभर्सिटीका यस रोगका विश्व प्रसिद्ध विशेषज्ञ प्रोफेसर डोमिनिक रोले यस विषयमा अनुसन्धान गरेका छन् र यसको तथ्यलाई सरल र स्पष्ट रूपमा यसरी राख्छन्।
It would come as a shock to all Australians to know that if you live in rural or regional Australia, you are 40% more likely to die from motor neurone disease than if you live in the city. But even within the city, from our work that is ongoing, suggests that motor neuron disease is variable depending on what you do for a living, where you live, and what you do for recreation.
अस्ट्रेलिया र विदेशमा भइरहेका अनुसन्धानबाट प्राप्त प्रमाणहरू प्रभावकारी मात्र होइन चिन्ताजनक पनि छन्. प्रोफेसर रोको टीमले गरेको अनुसन्धान अनुसार अस्ट्रेलियामा एमएनडीका कारण हुने वार्षिक मृत्युको संख्या पछिल्लो 37 वर्षमा 3 गुणा भन्दा पनि धेरै बढेको छ. सन् 1986 338 रहेकोमा यो संख्या सन् 2023 आइपुग्दा 781 पुगेको थियो. अनुसन्धानले धातु वा मेटल, त्यस्तै पेस्टिसाइड्स वा कीटनाशक औषधि, टाउकोमा लागेको चोट र भाइरल संक्रमण जस्ता वातावरणीय जोखिमका कारणहरूसँग पनि एमएनडीको सम्बन्ध हुन सक्ने प्रमाण फेला पारेको छ. यिनै प्रमाणका कारण 1 सेप्टेम्बर 2026 न्यू साउथ वेल्समा एमएनडीलाई अनिवार्य रूपमा रिपोर्ट गर्नुपर्ने रोग बनाइएको छ. यसको अर्थ एमएनडीका केसहरू दर्ता गरिनेछन्, निगरानी गरिनेछ र तथ्याङ्क संकलन गरी नक्साङ्कन समेत गरिनेछ. प्रोफेसर रोसँग 270 बिरामी छन्. हब्बो भनिने रोन हब्डेन पनि ती मध्ये एक हुन्.
If I had a mechanistic therapy, I could say to him, it's okay, Hobbo, we got you back. I don't have that yet. But that's what this notification system will allow us to do, is to get to the cause and the mechanisms of sporadic motor neuron disease.
हब्बो सिडनीमा भएको न्यू साउथ वेल्स सरकारको मामिलाहरू रजिस्टर गर्ने सो घोषणामा सहभागी हुन सकेनन्. त्यसैले उनकी पत्नी एनी हब्डेनले उनको र आफ्नो परिवारको तर्फबाट बोलेकी थिइन्.
We were gobsmacked to when Hobbo was diagnosed 3 years ago that this didn't exist. Why didn't we know? Why is MND occurring in places like the Murray? We moved from Gunnedah in northern regional New South Wales, and we made the hard choice to move here because we wanted the best possible care and we couldn't access services in Gunnedah. So this data registry is going to also help set up better services and infrastructure for people like us.
न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री रायन पार्क यो दर्ता प्रणालीले बलियो तथ्याङ्क संकलन गर्नुका साथै अत्यावश्यक संकेतहरू पत्ता लगाउन मद्दत गर्ने बताउँछन्.
Then people in the research space, like Professor Rowe, like the team down at Professor Ubrey's research lab in the University of Wollongong, will then be able to access that through ethics approval to be able to paint a better picture and get a better picture of what is happening, why it's happening, where it's happening, and who it's happening to.
यो कदम न्यू साउथ वेल्समा मात्र सीमित हुन नहुने भन्दै मोटर न्यूरोन डिजिजका लागि देशभर लागू हुने राष्ट्रिय दर्ता प्रणालीको माग गर्नेहरूमध्ये हब्डेन परिवार अग्रपंक्तिमा रहेको छ.
And Hobbo and I really want to say, if New South Wales can do it, why can't the rest of Australia do it?
र एसपीएस न्यूजका लागि कमिल बियाङ्कीद्वारा तयार पारिएको यो रिपोर्ट सुन्नुभयो एसपीएस नेपालीको यो कार्यक्रममा. यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/nepali केही समय पश्चात सुन्न सक्नुहुन्छ भनेदेखि आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सामग्री प्रकाशित हुन साथ यो मात्र होइन एसपीएस नेपालीका सम्पूर्ण सामग्रीहरूलाई आफ्नै समयमा सुन्न सक्नुहुन्छ. यति भन्दै अब भने कार्यक्रममा पालो भएको छ पहिलो विश्राम लिने. विश्राम पश्चात हामी नेपाल बाढीको प्रसंगलाई जोड्दै जानेछौँ.
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् एसबीएस अडियो एप वा वेबसाइटमा. यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा.
र यो पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र यो कार्यक्रम तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ. एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसपीएस रेडियो 2 अपराह 4 बजेसम्म पुनः प्रसारण मार्फत साथ सुन्न सक्नुहुनेछ। हामीलाई अब डिजिटल रेडियोमा प्रत्यक्ष रूपमा सुन्नको लागि चाहिँ एसपिएस साउथ एसियनमा जानु पर्यो। तपाईँको डिजिटल टिभीको च्यानल 305 पनि हामी आउँछौँ अनि एसपिएस अडियो एप डाउनलोड गर्ने त छँदैछ। आफ्नै मोबाइलमा निशुल्क डाउनलोड गरेर आफ्नै समयमा पनि सुन्न सकिन्छ। अब क्याचअप रेडियो पनि रहेको छ, एसपिएस अन डिमान्डमा गएर पनि प्रत्यक्ष रूपमा सुन्न सकिन्छ हाम्रो कार्यक्रमलाई चाहिँ, र वेबसाइट त छँदैछ sps.com.au/nepali। र यति भन्दै अब भने कार्यक्रममा अगाडि बढाउँ, अलिकति पछाडि फर्किएर हेरेर हामीले अघिल्लो हप्ता के कार्यक्रममा प्रसारण गरेका थियौँ त भन्ने छोटो झलक लिएर आएको छु। हामीले अघिल्लो कार्यक्रममा चाहिँ भिक्टोरियाको रिजनल सहर बेन्डिगोमा रहेको बृष्टि गणेश मन्दिरमा नेपालबाट ल्याइएको सुनको जलप लगाएको धातुद्वारा निर्मित चैत्य चेवादो लगायत दान दिएका अन्य मूर्तिहरू शिव र पञ्चमुखी हनुमानको प्राण प्रतिष्ठा शनिबार 22 अगस्तमा सम्पन्न भएको बारे चर्चा गरेका थियौं। सन् 2021 सालमा स्थापना भएको उक्त मन्दिर उमेशलाल श्रेष्ठ र जेस्मिना श्रेष्ठले आफ्नो 5 वर्षीय छोरीको सम्झनामा निर्माण गरेका हुन् र उमेश श्रेष्ठले ती मूर्तिहरू बारे के बताएका थिए त सुनौ यो छोटो कुराकानीको छोटो अंशमा।
आजको कार्यक्रममा चाहिँ हामीले शिवादेव भनेको हाम्रो काठमाडौँको भाल भालमा हुने एउटा मूर्ति हो, उहाँ यो चाहिँ बुद्धिस्ट मूर्ति, हामीले यसलाई चाहिँ हामीले यहाँ ल्याएर एउटा हाम्रो देशको हाम्रो नेवारी कल्चरको चाहिँ क्राफ्ट र हामी कसरी बस्छौँ भन्ने कुरा देखाउनको खोजेका छौँ। त्यस बाहेक अरू चाहिँ एउटा हनुमान को छ पञ्चमुखी हनुमान, त्यो चाहिँ हामीलाई एकजना इन्डियन साथी उहाँलाई डोनेट गर्नुभएको छ, प्रवीणजी हो उहाँको नाम, अनि उहाँले डोनेट सुरुमा चाहिँ हामीलाई एउटा हाम्रो मन्दिर देखेपछि चाहिँ उसलाई चाहिँ ए मलाई यस्तो हनुमानको मूर्ति राख्ने इच्छा छ भनेर एउटा स्टार्ट मात्र उसले गरेको, हामीले चाहिँ हुन्छ हामी गरिदिन्छौँ त्यसमा कुनै समस्या छैन हामी गर्न सक्छौँ भनेर चाहिँ सुरु गऱ्यौँ।
र उनी थिए उमेश श्रेष्ठ, विशेष गरेर शनिबार 22 अगस्तमा सम्पन्न भएको एक कार्यक्रम जुन चाहिँ भिक्टोरियाको रिजनल सहर बेन्डिगोमा बृष्टि गणेश मन्दिरमा भएको थियो, शिव र पञ्चमुखी हनुमानको प्राण प्रतिष्ठाको लगायतका कार्यक्रमहरूको बारेमा गरिएको कुराकानीको यो छोटो अंश सुन्नुभयो। र यसको पूरा कुराकानी र पूरा सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sps.com.au/nepalimा गएर सुन्न सक्नुहुन्छ यो कार्यक्रमबारे। तर उक्त कार्यक्रमबारे अथवा अन्य विषयमा पनि जो वक्ताहरूले आफ्नो विचारहरू राख्नुभएको छ ती विचारहरू चाहिँ वक्ता स्वयंका हुन्, त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन भनेर चाहिँ यहाँ तपाईँहरूलाई मैले सुसूचित गराउन चाहेँ। र अब भने कार्यक्रममा नेपाल बाढी र नेपाल बाढीका लागि अस्ट्रेलियाबाट भइरहेका केही प्रयासहरूलाई जोड्न गइरहेका छौँ।
एसपिएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
मेलबर्नको फेडरेसन स्क्वायरमा सोमबार 31 अगस्तमा एक दीप प्रज्वलन कार्यक्रम भएको थियो। गैर आवासीय नेपाली संघ एनआरएनए भिक्टोरियाको आयोजनामा भएको सो कार्यक्रममा भिक्टोरियाका प्रिमियर बेन क्यारोल, त्यसै गरेर लिबरल पार्टीका उपनेता डेभिड साउथवेक, पल एडब्रुक जो चाहिँ बहुसांस्कृतिक मामिलाका मन्त्री रहेका छन्, त्यस्तै इभान मलहल्यान्ड लगायतका सांसदहरूको उपस्थिति रहेको थियो। र एसपिएस नेपालीसँग कुरा गर्दै भिक्टोरियाका प्रिमियर बेन क्यारोलले बाढीबाट प्रभावितहरूलाई यस्तो सन्देश दिएका छन्।
We stand with our Nepalese community. This is a very, very difficult time. We have a parliamentary friendship group for our Nepalese community, and this is a time that we come together, that we support them and we pray for them.
Hello.
Is the humanitarian assistance the government providing enough? What's your thoughts on that?
Look, the Commonwealth Government are providing a lot of assistance. I will also, in my speech, be able to talk about some more Victorian Government assistance. This is a time to wrap our arms around our Nepalese community.
What's the Victorian Government doing differently? Anything?
We're providing a range of support and services, and we will always stand with our Nepalese community that are doing it a very difficult time at the moment.
र भिक्टोरिया सरकारले नेपालका लागि $10,00,000 मानवीय सहायता प्रदान गर्ने प्रिमियर क्यारोलले कार्यक्रममा आफ्नो सम्बोधनका क्रममा घोषणा गरेका थिए। त्यसै गरेर लिबरल पार्टीका उपनेता डेभिड साउथविकको सन्देश चाहिँ के रहेको थियो त उनको पनि यो भनाइको छोटो अंश
सुनिहालौँ। There are really no words to describe what the people in Nepal would be going through at this particular moment.
The federal government has increased the humanitarian assistance package and the personnel sent to the ground. Is that enough? What are your thoughts on that?
Yeah, look, I have heard different comments about this. I know that certainly expertise, having people on the ground, certainly if the government of Nepal requires physical assistance from the army, then the Australian government should be providing that. Because these particular moments right now are so crucial. Every day, every moment is absolutely crucial in saving lives, and whatever the Australian government can do, they should be doing to ensure that every single life is saved, and we do whatever we can to help the people of Nepal during these really crucial moments.
र उक्त कार्यक्रममा सहभागी भएका अन्य त्यहाँका सहभागीहरूको चाहिँ विचार के रहेको थियो त सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानीको यो छोटो अंशहरू अबको प्रस्तुतिमा.
म चाहिँ मेरो नाम चाहिँ कुशल आचार्य. हाम्रोतिर ठिकै छ, तर हाम्रो एकजना अङ्कल जुन मेरो आफ्नै अङ्कलको साडो भाइ चाहिँ माथि प्रोजेक्टमै काम गर्नुहुन्थ्यो, हाइड्रो पावर प्रोजेक्टमै. उहाँ चाहिँ केही दिनदेखि त्यो दिनदेखि बेपत्ता नै हुनुहुन्छ, कन्ट्याक्टमा हुनुहुन्न.
एक्ज्याक्टली कहाँ काम गरिरहनु भएको?
माथि एउटा चाइनिज कम्पनीको हाइड्रो पावर प्रोजेक्टमै गर्नुहुन्थ्यो, ठ्याक्कै तपाईँको बोडेको सिकै माथि.
तपाईँको को पर्नु भयो त्यसमा अङ्कल?
मेरो अङ्कल मेरो आफ्नै काकाको साडो भाइ हुनुहुन्छ.
अनि अब यति टाढा छौँ हामी होइन, अब तपाईँले चाहिँ अब हाउ आर यु कोपिङ विथ इट, कि किनकि एउटा अनसर्टन्टी त भइरहेछ. अब आज हामीले कुरा गरिरहँदा इट्स द फिफ्थ डे होइन, हाउ आर यु डुइङ?
म ट्राइङ टु कोप. अब यहाँ टाढा छु होइन, धेरै रेस्पोन्सिबिलिटिज पनि छ होइन, सिचुएसन अनुसार मेन्टली स्ट्रङ पनि भइरहेको छु, र उता परिवारलाई पनि मेन्टली आई मिन इमोसनल सपोर्ट यहाँबाट भए पनि दिन आई मिन ट्राई गरिरहेछु, दिइरहेछु. एन्ड देन एउटा अनसर्टेन्टीले चाहिँ के गाह्रो भइरहेछ भने अब के भयो होला, कसो भयो होला, एटलिस्ट केही थाहा हुन पाए त अलिकति आफूलाई पनि मन हल्का हुन्थ्यो भन्ने चाहिँ भइरहेछ.
मेरो नाम समृद्धि अधिकारी.
There's also a lot of fear of communicable diseases and things like that. Now, also of corpse management and all of that. What are your thoughts on that?
It's a reality. It's a reality of what happens during a disaster response. And I think medical care is such an important resource in a mobilization, whether it's, you know, bringing hygiene packs, whether it's preventative medicine, whether it's actually just resourcing staff to outreach into these places. And, you know, now it's such an important time to have the local medical community mobilized in Nepal, but also, you know, there are expats like myself. We're living here feeling helpless and wanting to help. And so, you know, our hearts are to be back home. I certainly am, and I'm planning to go back, and I'm just waiting for that time where I would be useful.
धन्यवाद. म ऋषिराम शर्मा. अहिले 3 महिना भयो यहाँ अस्ट्रेलियामा आएको. अब यो त न भूतो न भविष्यति भन्छ, न पहिले भएको थियो न पछि हुनेछ जस्तो खालको छ. किनभने त्यत्रो जुन बाढी जुन उर्लेर आयो, त्यो त्यस्तो बाढीका लागि पूर्व तयारी राज्यले मात्रै गरेर भएन, यो त विश्वकै कुरा हो. विश्व ब्रह्माण्ड, यो ग्लोबल वार्मिङ, यी सारा कुराहरूले गर्दाखेरि त्यो कुरा भइरहेको छ. तर अब राज्यले त गर्ने गरिरहेको छ, किनभने आफूसँग जे क्षमता छ त्यो अनुसार गरिरहेको छ. तर राज्यको मुद्दाले नभ्याउने गरी त्यो आएको छ, र अन्तर्राष्ट्रिय समुदायले अलिक चनाखो भएर अन्तर्राष्ट्रिय समुदायको चाहिँ सहयोगको अपेक्षा छ. नत्र भने एक्लै राज्यले मात्रै गरेर गर्न सकिने स्थिति पनि छैन.
सुस्मिता कार्की. म अहिले यहाँ स्टुडेन्ट. अब अहिलेको सरकारले चाहिँ अब यताउति यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर अलिक मान्छेहरूलाई यस्तो नगर्नु भनेर अलिक बढी नै पहिलाको कम्पेरिजनमा अलिकति धेरै नै हेल्प गराए जस्तो चाहिँ मलाई चाहिँ फिल भएको छ अहिले चाहिँ. तर त्यही हो, पछि चाहिँ अब जति विकास हुँदै गयो त्यति मान्छेहरू पनि अब अलिकति नेपालमा चाहिँ अब धेरै बाढी आउँदैन भनेर सबै एकै ठाउँमा हेर्न गएछन्, अनि सबै त्यो पुरै फिल्मको उस फिल्महरूमा देखेको जस्तै भयो क्या बाढी पनि. त्यो उर्लेर एकैचोटि आयो. त्यो अहिले त्यस्तो हुन त अब नराम्रो त भइहाल्यो, तर अहिलेको सरकारले चाहिँ जस्तो तरिकाले इनिसिएटिभ देखाउनु भएको छ सिटिजन्सको लागि, जस्तो तरिकाले आफै पनि गएर हेल्प गर्नुभएको छ, त्यो चाहिँ अलिकति इम्प्रेसिभ नै लाग्यो मलाई चाहिँ.
र यो त भयो मेलबर्नको कुरा. यता नेपाली अस्ट्रेलियन वेलफेयर सोसाइटी नवासले सिडनीमा नेपाल तिब्बतमा गएको विनाशकारी बाढीका पीडितहरूको सम्मानमा आइतबार 30 अगस्तमा पारामाटा स्क्वायरमा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो. साँझ 5 बजेदेखि 7 बजेसम्म आयोजित कार्यक्रममा विपद राहतका लागि आर्थिक सहयोग संकलन अभियान समेत शुरू गरिएको थियो. र सोही कार्यक्रममा सहभागी अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसन एन्जाका अध्यक्ष कृष्ण तिवारी र पत्रकार हेमन्त काफ्लेसँग सहकर्मी समीर घिमिरेले गर्नुभएको कुराकानीको छोटो यो अंश पनि सुनौ.
हामीले दुखेको मुटु अब चोट मुलुक दुखेको बेला हामी विदेशमा बस्ने नेपालीहरूले यसलाई मलम लगाउने प्रयास गर्दैछौँ.
होइन त्यो जब त्यो समाचार सुने त्यसपछि मैले चाहिँ समाचार स्क्रोल गरेर हेरेँ. वास्तवमा निकै काली लाग्दो थियो त्यो चाहिँ समाचारहरू. अब भनौँ न मान्छेलाई चाहिँ भाग्ने एउटा समय पनि थिएन. आकस्मिक रूपमा आएको जुन समयमा आएको छ त्यो 9:15 अथवा 9 आसपास भनिएको छ. त्यो समयमा सबै मान्छेहरू घरका मान्छेहरू अफिस जाने तयारी गरेको अवस्था अथवा खाना खाने टाइम हो नेपालको समय अनुसार. त्यस कारणले अति एकदम पीडादायी भयो, महसुस भयो. म त एकछिन केही सोच्नै सकिनँ. एकदम चाहिँ मनमा एकदम नरमाइलो महसुस भयो. सरकारले आफ्नो तर्फबाट काम गरिरहेछ. यसमा सबै समुदायले सब राजनीतिक पार्टीहरूले पनि साथ दिनुपर्छ. किनकि सरकारले मात्रै गरेर हुँदैन, यसमा सबैको दायित्व हो. राज्य भनेको सबैको दायित्व हो. यसमा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोग चाहिँ सराहनीय छ. त्यसको लागि म सबै विश्वभरिका हाम्रो देशहरूमा लागि म एकदम धन्यवाद भन्न चाहन्छु मेरो तर्फबाट पनि र नेपाल सरकार तर्फबाट पनि. वास्तवमा यो एकदम राम्रो अब अलिकति जुन डोनेसन आइरहेको छ त्यसको चाहिँ सही ठाउँमा सदुपयोग होस् भन्ने मेरो कामना पनि छ. यसलाई चाहिँ मिसयुज नहोस् होइन. अनि सबै जुन पीडित पक्ष छन् त्यसकोमा जाओस्, यो चाहिँ रकमहरू जाओस्, हरेक कुराहरू चाहिँ भनौँ न हाम्रो चाहिँ भौतिक पूर्वाधारहरू नष्ट भएका छन्, धेरै कुराहरू नष्ट भएका छन्. त्यसको लागि उत्थानको लागि त्यसको फेरि हामी उठ्नेछौँ भन्ने एउटा आशा एउटा चाहिँ आशा जगाउनुपर्छ. एउटा आत्मबल विश्वास लिएर चाहिँ नेपाल उठ्छ भन्ने चाहिँ एउटा अठोट छ. त्यहाँ मेरो साथीको एउटा आफन्त पनि पर्नुभएको मैले सुने होइन. मेरो साथी उहाँले मैले काठमाडौँ फोन गरेँ. उहाँको चाहिँ एउटा एकजना आफन्त पर्नु भएको रहेछ. अनि उहाँले पनि अहिलेसम्म उहाँको उद्धा भनौँ न कहाँ छ उहाँको बडी अझै पनि थाहा छैन. उहाँ अहिलेसम्म हराइरहनु भएको छ. उहाँ अब हाम्रो कामना छ उहाँ चाहिँ अब सकुशल खै फेला पर्नुहुन्छ भन्ने आशा गरेको छौँ.
र न्यू साउथ वेल्सकै होर्न्सबेमा सोमबार 31 अगस्तमा नर्थ सोर नेपाली वेलफेयर कम्युनिटीले आयोजना गरेको मैनबत्ती प्रज्वलन कार्यक्रमका बारेमा सहकर्मी दिनिता रिशालले एसपीएस वर्ल्ड वाचका प्रोग्राम अपरेसन्स म्यानेजर बेन्जामिन मलहालसँग गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा.
I run a community group of people that play Pokemon Go, and we usually play in the Hornsby area of northern Sydney, specifically around the Westfield to Town Hall Centre near the giant water clock, the big water clock symbol mm-hmm. of Hornsby. Mm-hmm. And one of our players actually reached out saying, hey everyone, Monday night, which is one of our game nights, there is going to be a vigil for the people of Nepal. And there's a large community group up in the North Shore of Sydney, and they're all going to start gathering at the fountain, our usual spot. And it would be great if anyone would like to come around and show some respect. And we took that, and the Nepali people are a part of our community, especially in the Hornsby North Shore area. There was no other choice to us. We said, absolutely. So some of us went to the stores and we got some candles ourselves. And some of us got lighters, etc. So we were all gathered to join at about 6. The organisers were the North Shore Nepali Welfare Community, which is based in the Hornsby area.
Right. And do you have any other connection to Nepal?
No, I do not. Personally, I do not. This is all I really have is our communications with the NTV. I actually would record and edit the program for about 7 years. So I used to sit and watch it as it came in every day. Mm-hmm. So I've seen all sorts of manner of things from the culture, and I've always thought it was stunning.
What did it feel like being so up and close to, community members and being part of this kind of an emotional event?
I would say in a way, heartwarming. Seeing everyone together and all of the good that people can do with their communities and feeling that SBS really gets in touch with that is like nothing else.
SBS World Watch का प्रोग्राम अपरेशन्स मैनेजर बेन्जामिन मलहालसँग कुरा गर्दै सहकर्मी दिनेता रिसाल र यी जति पनि कुराकानीहरू यहाँले सुन्नुभयो अस्ट्रेलियाबाट नेपालका लागि भएका प्रार्थनाहरू भनौँ होइन अलिकति सम्मान र समर्थन ऐक्यबद्धता जनाउँदै भएका मैनबत्ती प्रज्वलन लगायतका कार्यक्रमका बारेमा यो सामग्री सुन्नुभयो यसलाई पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर सुन्न सक्नुहुन्छ तर यी कुराकानीमा व्यक्त भएका विचारहरू वक्ता स्वयंका हुन् त्यसमा एसबीएसको समर्थन वा विरोध रहेको छैन भनेर पनि सम्झाउन चाहे र अन्त्यमा हामीले जुन एसबीएस वर्ल्ड वाचका प्रोग्राम अपरेशन्स म्यानेजरको कुराकानी सुनेका थियौँ अब त्यसैमा चाहिँ एसबीएस वर्ल्ड वाचको कुरा पनि जोड्न मन लागिहाल्यो होइन तपाईँले नेपाल टेलिभिजनको समाचार बुलेटिन एसबीएसको च्यानल 35 हेर्ने गर्नुभएको थियो भने यसलाई हेर्ने तरिकामा केही परिवर्तन भएको छ अब सोबारे थोरै बुझाउनु पर्दाखेरि चाहिँ सेप्टेम्बर 18 एसपीएस वर्ल्ड वाच च्यानल 35 बन्द हुनेछ र नेपाली समाचारहरू अब एसपीएस अन डिमान्डमा मात्र उपलब्ध हुनेछन् यस पश्चात तपाईँले आफ्नो सुविधाअनुसार जुनसुकै समयमा थप नेपाली समाचार हेर्न सक्नुहुनेछ जहाँ दैनिक 2 समाचार बुलेटिन उपलब्ध हुनेछन् आफ्नो टिभी वा स्मार्ट डिभाइसमा एसपीएस अन डिमान्ड एप खोल्नुहोस् र नेपाली न्युज लेखेर खोज्नुहोस् थप जानकारीका लागि sbs.com.au/worldwatchमा जानुहोस् याद गर्नुहोस् सेप्टेम्बर 18 एसपीएस अन डिमान्ड नै नेपाली समाचारको नेपाल टेलिभिजनबाट प्रसारण हुने समाचारको एकमात्र माध्यम हुनेछ र एसपीएस वर्ल्ड वाच च्यानल 35 बन्द हुनेछ यति भन्दै अब भने कार्यक्रममा पालो भएको छ अर्को ब्रेक लिने र अब एकदमै भारी भारी विषयमा कुराकानी गरेका छौँ त्यसैले ब्रेक पश्चातै सम्भवतः हामीले गीत सङ्गीत नै सुन्नुपर्छ होला त्यसैले अहिलेको लागि भने छोटो विश्राम
SBS Nepali, SBS South Asian Ma.
र विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र अघि ब्रेकमा जानुभन्दा अगाडि चाहिँ अलिकति भारी विषय भयो गीत सङ्गीत सुन्नु पर्ला भनेर भनेको थिएँ विषय अझै पनि नेपाल बाढीको नै रहनेछ नेपाल त हामी गएकै छैनौँ त्यसैले अहिलेको लागि भने अलिकति यो गीत सुनेर अलिकति झुरमुराउने हुन्छ नि अलिकति आफूलाई अपलिफ्ट गर्ने समय भएको छ यो गीत सुनौ जयान जे वाइबा निश्चल बस्नेत रोशन थापा र मिस्टर डी को संयुक्त प्रस्तुति रहेको लेखौं भविष्य बोलको यो गीत र यो गीत पश्चात अब धुन सुनेपछि पनि थाहा पाइहाल्नुभयो होला नेपालतर्फ लाग्ने भएको छ र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला एक हप्ताका नेपाल समाचार सुन्ने समय भएको छ
भोटेघोषी त्रिशुली बाढीको 7 दिन पनि उद्धार र राहतको कार्यहरू जारी रहेका छन् यो समाचार तयार पार्दासम्म बुधबार गएको बाढीका कारण 900 बढीको ज्यान गएको छ भने 4,000 बढी सम्पर्कविहीन रहेका छन् खोज तथा उद्धार कार्य जारी रहेको सरकारले जनाए पनि प्रभावित क्षेत्रका कतिपय व्यक्तिहरू उद्धार कार्य सोचे जस्तो छिटो हुन नसकेकोमा गुनासो गरेका छन् कतिपय जलविद्युत केन्द्रका सुरुङमा अझै पनि ठूलो सङ्ख्यामा मानिसहरू फँसिरहेको बताइएको छ र उनीहरूको उद्धार कार्य जारी रहेको छ तर त्यहाँ रहेकाहरूको उद्धार गर्न कठिन हुँदै गएको छ घोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका 315 विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ बोर्डका अनुसार उद्धार गरिएका मध्ये भारत चीन जर्मनी माल्टा इटाली रुस टर्की अमेरिका बुल्गेरिया ओमान पोर्चुगल स्विजरल्यान्ड लगायतका नागरिकहरू रहेका छन् बोर्डले सोमबार सार्वजनिक गरिएको सिचुएसन अपडेट अनुसार 580 बढी विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन् सम्पर्कविहीन रहेका विदेशीहरूको सङ्ख्या निरन्तर प्रमाणीकरण भइरहेको बोर्डले जनाएको छ जसमध्ये 40 बढी अस्ट्रेलियन नागरिक रहेको बताइएको छ बाढीका कारण हराएका आफ्ना नागरिकको खोजी गर्न सम्बन्धित देशहरूले चासो देखाएका छन् बाढीले चीनतर्फको सीमावर्ती व्यापारिक संरचनादेखि नेपालतर्फका सडक, पुल, बजार, आवास र विद्युत आयोजनासम्मलाई क्षति पुर्याएको छ। नदीले बगाएका शव र भग्नावशेष 100 किलोमिटर तलसम्म पुगेपछि अहिले रसुवामा हराएका मानिसको खोजी चितवन र नवलपरासीसम्म गर्नुपर्ने अवस्था बनेको छ। नदीले शव टाढा टाढासम्म पुर्याएका कारण पहिचान झन कठिन भएको छ। धेरै शव कुहिएको अवस्थामा भेटिएका छन्। एसबीएस नेपालीले बाढी पीडित क्षेत्रका व्यक्तिहरूसँग उनीहरूको आवश्यकता बारे कुराकानी गर्दा धेरैले राहतसँगै व्यवहारिसिरहेका शवहरूको अतिशीघ्र व्यवस्थापन गरिनुपर्ने माग राखे। त्यस्तै मध्येका एक विनोद चित्रकार भन्छन्,
सरकारले यसमा अलिकति चाँडो भन्दा चाँडो यो बोकेका लासहरूले जेलमै सम्बन्धित ठाउँमा ल्याएर पहिचान गराएर उहाँहरूको आफन्तलाई बुझाइदियो भने सायद छिटोभन्दा छिटो उद्धार उहाँहरूको दाहोचार गर्नु सजिलो हुन्थ्यो र यो कुनै ठुलो महामारी रोगबाट चाहिँ बच्नको लागि पनि हामी सक्छौँ होला भन्ने चाहिँ छ। तर पनि यो भइ हुन सकिरहेको अवस्था नै छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले पहिचान खुल्न नसकेका शवहरूलाई डिएनए लगायतका पहिचान खुल्न सक्ने आधार सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको बताएका छन्। आइतबार राति फेसबुक मार्फत उनले यस्तो जानकारी दिएका हुन्। सबैभन्दा धेरै शव फेला परेको मध्ये चितवनमा शव व्यवस्थापनको कार्य सुरु गर्नु अघि त्यहाँका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने,
उदाह संस्कार होइन, अन्तिम संस्कार होइन, सब त्यही छन्। बाहिर राख्दाखेरि दुर्गन्धित भयो समाज, सबै समाज प्रताडित हुने भएको हुनाले हामीले कानुन बमोजिम अन्तर्राष्ट्रिय अवधारणा समेतलाई मध्यनजर गरेर आइसिआरसीको गाइडलाइनलाई चाहिँ सम्मान गर्दै सबको सम्मानजनक पहिचान सहितको व्यवस्थापन हामीले गरेका छौँ। हामीसँग भएका चितवनमा भएका 262 शवको हाम्रो फोटो छ। त्यो फोटोको तल ट्याग नम्बर छ साथीहरू, त्यो ट्याग नम्बर कासँग म्याच हुने गरी हामीले चाहिँ डिएनएको सेम्पल लिएका छौँ।
बाढीका कारण भएको किटानले काठमाडौँ जोड्ने पृथ्वी राजमार्गको कृष्णवीर क्षेत्रमा आवागमन अवरुद्ध भएको छ। हिम पहिरोका कारण नेपाल र चीनको सीमा क्षेत्रमा बनेका तालहरू मध्ये एउटा फुट्न सक्ने र त्यसकारण खतरा हुन सक्ने भन्दै सुरक्षा सम्बन्धी चेतावनी जारी गरिएको थियो। तीनवटा तालहरू मध्ये एउटा तालले आइतबारबाटै निकास पाएको थियो भने अर्को ताल फुटिहाल्ने स्थितिमा नदेखिएको अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान दिएको जानकारी अनुसार हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा भएको कटानलाई आइतबार हिमपात विस्फोट हुनुको प्रभाव ठानिएको छ। सडक भाँसिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्पर्कविहीन रहेकाहरूको सरकारले खोजी गरिरहँदा उनीहरूका आफन्तले पनि आफ्नै किसिमले उनीहरूको खोजी गरिरहेका छन्। सम्पर्कविहीन रहेका आफन्तहरूलाई उनीहरूले विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टर, अस्पताल लगायतका स्थानमा खोजेको बताएका छन्। खोजीकै क्रममा ट्रमा सेन्टर पुगेका केही आफन्तसँग शनिबार दिउँसो एसबिएस नेपालीले गरेको कुराकानी सुनौ।
उहाँ चाहिँ त्यो बारेक त्यो सङ्गीत कि रसुवाको चाहिँ बारेक हो नि, बारेक नै बगाएको रहेछ नि त आर्मीको बारेक। अनि त्यही अब दाइ अब तपाईँको सम्पर्क विहीन हुनुहुन्छ, त्यही भएर चाहिँ अब यो अस्पतालमा कहीँ केही देखिनुहुन्छ कि भेटिनुहुन्छ कि ढिलै
कहाँ कहाँ खोल्नु भयो
अहिले अहिले यो वीरमा आयो हामीहरू, अब यो ट्रमामा अर्को साथीहरू यता वीरपट्टि नि जानुभएको छ। अब यहीँ फर्स्ट डे नै भयो, सेकेन्डमा अब हामी यता टिचिङ जान्छ होइन।
अब सबै हालेको यही कुरा छ अरे त अनि फर्स्टमा चाहिँ लाग्छ अरे
नि वेबसाइटमा
फोटै छ अरे
त्यही अब लास्ट होइन बिरामी पनि सक्छ नि त मेरो नाम प्रद्युम्न ढुङ्गे
अनि जो हराइरहनु भएको छ
उहाँ चाहिँ मेरो साथीको दाइ हुनुहुन्छ उहाँको दाइ
हजुरको नाम चाहिँ
मेरो विवेक वर्तमान
अनि हजुरको दाइको चाहिँ
दाइ प्रदीप वर्तमान
उहाँ आर्मीमा हुनुहुन्थ्यो
आर्मीमा हुनुहुन्छ
अनि त्यो ब्यारेक बगाउँदाखेरि
ब्यारेक बगाउँदाखेरि चाहिँ अब उहाँ ड्युटीमै त्यहीँ नै हुनुहुन्थ्यो भन्ने कुरा छ। अब बिहान 5 बजीसम्म चाहिँ भाउजूहरूसँग कुरा गरिराखेको अब त्यसपछि चाहिँ सम्पर्क बिहान
तपाईँहरू खोजीमा लगि
हामी खोजी
हस्पिटलहरूमा खोज्दै
हस्पिटलहरूमा खोज्दैछौँ अहिले चाहिँ अहिले यहाँ अब भोलि अब उता चितवन अथवा त्रिशुली जाने भन्ने भइरहेको छ र अर्को पनि छन् अब अरू एकजना भाइ पनि हुनुहुन्छ अब हाम्रै नातेदारै नातेदार भाइ पनि हुनुहुन्छ उहाँ चाहिँ उहाँ पनि अब ड्राइभिङ गर्नुहुन्थ्यो उहाँ पनि अब बेपत्तामै हुनुहुन्छ
आफ्नो अर्को परिवारको मान्छे कसले
हाम्रो अब आफ्नै परिवार भनौँ न अब माओली
दुईजना
बेपत्ता हुन्छ
त्यहाँ त्यो ठाउँमा पुग्नु भएको थियो
उहाँ त अब दाई ड्युटी नै उहाँ भइहाल्यो फुरु भयो होइन अब त्यो भाइ पनि अब ड्राइभर मान्छे अब गाडी लिएर त्यहाँ गएको
दाईको चाहिँ कति उमेर थियो
दाईको त 45-46 त्यस्तै वर्ष हो 45-46 वर्ष हो
सम्पर्कविहीन थियो
सम्पर्कविहीनै हुनुहुन्छ
त्यहाँ अब आलुहरू 23-24 कतिजना हुनुहुन्छ उहाँहरू कोही पनि सम्पर्कमा हुनुहुन्न भन्ने आइरहेको छ कि अनि कसरी कन्ट्याक्ट गर्दा अब कन्ट्याक्ट हुँदैन ठ्याक्कै आर्मीबाट नै यस्तो केही आएको छैन नि त अन्त उहाँहरूले पनि अब त्यो पहल त गर्नुभयो होला तर अब अहिले त पहिला रेस्क्यु गर्नमै उहाँहरू कन्सन्ट्रेट भइरहनु भएको छ नि त त्यो भएर पनि होला त्यहाँ पनि बुझ्छौँ हामी त्यहाँ आर्मी अस्ति चल्नु चाहन्छ
नेपालले एसिसी प्रिमियर कपमा विजय सुरुवात गरेको छ मलेसियामा सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनमाथि 7 विकेटको जित हासिल पारेको हो नेपालले दोस्रो खेल बिहिबार मलेसियासँग खेल्नेछ एसबिएस नेपालीका लागि प्रतीक्षा दुलाल काठमाडौँ
र पक्कै पनि नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला एक हप्ताका नेपाल समाचार सुनिहाल्नुभयो त्यसै गरेर विभिन्न बाढी पीडित र बाढी पीडितका परिवारहरूसँग आफन्तहरूसँग गर्नुभएको कुराकानी पनि सुन्नुभयो यी सम्पूर्ण कुराकानी सहितको सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ तर यी कुराकानीमा व्यक्त भएका विचार वक्ता स्वयंका हुन् त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन अहिले भने कार्यक्रममा पालो भएको छ अन्तिम ब्रेक लिने र ब्रेक पश्चात अझै पनि हामीसँग नेपाल बाढीका लागि अस्ट्रेलियाको प्रयासको एउटा विषय बाँकी नै रहेको छ त्यसैले हामीसँगै रहनुहोला
समाचार विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली एसबीएस साउथ एसियनमा
र यो अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ श्रोतावृन्द एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम म सुनिता पोखरेलको साथमा र फेरि पनि बाढी सम्बन्धी प्रसङ्ग र त्यसमा पनि अलिकति अस्ट्रेलियाबाट भइरहेका प्रयासका बारेमा कुराकानी गर्नुपर्दाखेरि चाहिँ हाल पेसिफिक आइल्यान्ड्स फोरममा सहभागी हुनका लागि पलाउ पुगेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बनेजीले चाहिँ पछिल्लो समयमा एउटा भिडियो सन्देश दिँदै यो जुन घटना भएको छ नेपालमा यसलाई चाहिँ दुःखद विपदका रूपमा सम्बोधन गर्दै हालसम्म सम्पर्कविहीन रहेका अस्ट्रेलियन नागरिकको संख्या 43 नै रहँदा यो कठिन समयबाट गुज्रिरहेका प्रत्येक अस्ट्रेलियन परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् त्यसै गरेर सरकारले चाहिँ आवश्यक सबै सहयोग त्यसै गरेर खोजी गर्न हरसम्भव प्रयास गर्ने पनि बताएका छन् त्यस्तै मानवीय सहायता सामग्री बोकेको अस्ट्रेलियन वायुसेनाको राफ C-17A विमान अस्ट्रेलियाबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको उनले जानकारी गराएका छन् भनेदेखि काठमाडौँमा अस्ट्रेलियाको उद्धार तथा जुन रेस्पोन्स टिम रहेको छ त्यसका करिब 18 सदस्यहरू रहेको भनेर बताएका छन् त्यस्तै अब दुई देशबीचका विदेश मन्त्रीहरू बीच पनि कुराकानी भएको र अस्ट्रेलियाले आवश्यक र उपयोगी हुने जुनसुकै सहयोग उपलब्ध गराउने निरन्तर प्रस्ताव गरिरहेको पनि उनको भनाइ रहेको छ र यस विपदबाट प्रभावित भएकाहरूको सम्झना तथा उनीहरूका लागि प्रार्थना गर्दै अस्ट्रेलियाभरि नै विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गरिरहेको आफूलाई जानकारी भएको पनि प्रधानमन्त्री अल्बनेजीले बताएका छन् र यो भिडियो सन्देश सुन्नको लागि चाहिँ अथवा हेर्नको लागि चाहिँ तपाईँले हाम्रो सोसियल मिडिया प्लेटफर्म फेसबुक एक्स र इन्स्टाग्राममा जान सक्नुहुन्छ ठेगाना हो @sbs नेपाली त्यहाँ हामीले यो सन्देशलाई राखेका गरेका छौँ। यति भन्दै अब भने कार्यक्रममा फेरि पनि अन्य समुदायबाट भएका प्रयासका बारेमा कुरा गरौँ। नेवा पुछ मेलबर्नले यसपालिको गाई जात्रा बाढी पीड़ितलाई समर्पित गर्दै मनाएको छ। 29 अगस्तमा अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसी डिगर्स रेस्टमा आयोजित उक्त कार्यक्रममा उपस्थितहरूसँग सहकर्मी आवास पराजुलीले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्न गइरहेका छौं, जसमा सबैभन्दा पहिले आयोजक नेवा पुछ मेलबर्नका अध्यक्ष सञ्जीव श्रेष्ठ।
नमस्ते, म सञ्जीव श्रेष्ठ, हाल म नेवा पुछ मेलबर्नको प्रेसिडेन्ट रूपमा कार्य गर्छु।
अनि आज के हुँदैछ त्यसको बारेमा छोटकरीमा बताइदिनु।
आज चाहिँ नेपालको तिथि अनुसार यहाँ पनि गाई जात्रा पर्व चाहिँ हामीले आयोजना गरिरहेका छौँ। हामीले चाहिँ नेपालमा जसरी हर्षोल्लासका साथ गाई जात्रा मनाइने गर्छ, त्यो अनुसारले नै मेलबर्नमा पनि गाई जात्रा मनाउने क्रम चाहिँ गत वर्षदेखि सुरु गरेका छौँ र त्यही संस्करणलाई चाहिँ यो वर्ष पनि कन्टिन्यू गर्ने चाहिँ हाम्रो प्रयत्न अनुसार गरिरहेका थियौँ। तर अब वर्तमान विषम परिस्थितिका अनुसार चाहिँ हामीले गर्ने नगर्ने धेरै अनियोलका बावजुद अब धेरैजनासँग हामीले परामर्श गऱ्यौँ अनि गाई जात्राको मूल भाव अनुसार चाहिँ गाई जात्रा भनेको नै सेलिब्रेसनको पार्ट एकतिर छ र यसले चाहिँ अब आफ्नो आत्मीयजनहरू जसले गुमाउनुभयो उहाँहरूको सम्झनामा चाहिँ मनाइने पर्व भएकोले चाहिँ अहिले यो विषम परिस्थितिमा चाहिँ अझै धेरै महत्त्व राख्छ भन्ने हिसाबले चाहिँ सबैको सल्लाह अनुसार चाहिँ हामीले यो वर्षको गाई जात्रा पनि कन्टिन्यू गर्ने हाम्रो सोचका साथ आज हामी यहाँ आएका छौँ।
त्यसै गरेर
आजको कुरा गर्दाखेरि चाहिँ अस्ट्रेलियामा धेरै कार्यक्रमहरू स्थगित भएका छन् होइन, सामुदायिक कार्यक्रमहरू। अब यो गाई जात्राको कार्यक्रम चाहिँ यहाँ चाहिँ सञ्चालन छ अनि यस्तो कार्यक्रम अब कसैलाई इन्सेन्सिटिभ पनि लाग्न सक्ला होइन, यो संवेदनहीन भयो भन्ने पनि कसैको प्रश्न हुनसक्छ। अब कसैलाई चाहिँ होइन यो चाहिँ मृत आत्माहरूको एउटा भनौँ न सम्झना स्वरूप गरिने चाड अथवा पर्व भएको भएर यो चाहिँ जायज छ भन्ने पनि आवाजहरू होलान्। तपाईँलाई चाहिँ के लाग्छ?
यो गर्नु नै पर्छ किनभने गाई जात्रा भनेको नै मृतकहरूको सम्झनामा गरिने कार्यक्रम हो होइन, एउटा संस्कार हो। त्यसैले अब आज झन् मित्र जुन हाम्रो बाढीबाट मृत हुनुभएको छ होइन, उहाँहरूको सम्झनामा उहाँहरूलाई पनि सम्झेर अझै यहाँ एक मिनट मौन धारण गऱ्यो भने अझै राम्रो हो होइन, किनभने यो गाई जात्रा गर्नुपर्छ किनभने मृतकै उसमा गरेको यसलाई गर्दाखेरि फरक पर्दैन। यो तिज प्रोग्रामहरू रमाइलो प्रोग्रामहरू स्थगित गरेको एकदमै राम्रो छ किनभने सबै देशै हाम्रो नेपाल नै मातृभूमि नै शोकमा डुबिराखेको छ, त्यही माथि पनि हामी विदेश आएर पनि हामी नै शोकमा छौँ भने किन रमाइलो गर्ने। तर गाई जात्रा चाहिँ गरेको एकदमै राम्रो हो।
र मेलबर्नमा भएकोमा गाई जात्रा कार्यक्रम र त्यसमा पनि विशेष गरेर नेपालका बाढी पीडितहरूका लागि समर्पित रहेको गाई जात्रा कार्यक्रमका बारेमा सहकर्मी आभास पराजुलीले त्यहाँ पुगे र समुदायका केही सदस्यहरूसँग गर्नुभएको कुराकानी र त्यसमा पनि पछिल्लो समयमा चाहिँ पहिले उहाँले एकजना अभिभावकसँग यस्तो संवेदनशील समयमा जात्रा पर्व मनाउन ठिक हो कि होइन भनेर सोध्नु भएको र त्यसको उत्तर पनि सुनिहाल्नुभयो। र यस सँगसँगै कार्यक्रमबाट बिदा लिने समय पनि भएको छ र यति जेलसम्म साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा लिनु पूर्व चाहिँ तपाईँहरूलाई अब हामी सोसल मिडिया प्लेटफर्महरूमा फेसबुक एक्स र इन्स्टाग्राममा नेपाल बाढी लगायत अन्य अपडेटहरू राख्दै गइरहेका छौँ, त्यसैले हामीसँग जोडिनुहोला लाइक र फलो गरेर। त्यस्तै हाम्रो वेबसाइट sps.com.au/nepalima गएर पनि हामीसँग जोडिन सक्नुहुन्छ। र अब अर्को कार्यक्रम त लिएर आउने नै छौँ, अब बिहिबारको कार्यक्रम रहनेछ त्यो र बिहिबार त्यस्तै गरेर अनि फेरि मङ्गलबार भेट हुनेछ। त्यसैले त्यतिन्जेलसम्मको लागि चाहिँ तपाईँहरू आफू स्वस्थ रहनुहोस्, अलिकति आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुहोस्, एकदमै हेल्दी किसिमका चिन्ताहरू मात्र लिनुहोस् अथवा हुन्छ नि आफ्नो मानसिक स्वास्थ्यकै ख्याल राख्नुहोस् भन्न चाहन्छु अहिलेको अवस्थामा चाहिँ। त्यसैले आजको लागि भने म सुनिता पोखरेल यो कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।